السلام علیکم ورحمۃ اللہ وبرکاتہ. عالم برزخ میں ہمارا سفر جاری ہے. کل ہمارا سفر جو تھا ہم نے دیکھا کہ کچھ لوگوں کو کہ جو اپنے لباس سے اپنے آپ کو چھپا رہے ہیں, اور وجہ حیا کا نہ ہونا, شرم کا نہ ہونا اور احکام خدا کو نہ ماننا. ہم اس سے آگے بڑھے اور وہ گروہ وہیں پہ ہے, اسے اسی حالت میں اپنا سفر طے کرنا ہے اور مشکلات کے ساتھ طے کرنا ہے. یہاں پہ یہ بھی بتانا ضروری ہے, ہم کوشش کریں گے کہ شاید ہم اپنے اس کو جب اختتام پہ لے جائیں انشاءاللہ, ذیلحج تک ارادہ ہے کہ پہلی ذیلحج یا عید غدیر کے قریب یا عید غدیر پہ وادی السلام پہ اپنا سفر ہم اختتام کریں گے انشاءاللہ. تو شاید کچھ مناظر قیامت کے بیان ہوں اور کچھ قبر کے, یقیناً قبر کے جو ہے وہ ضرور بیان ہوں گے کہ جو آخری وقت ہوتا ہے مزا کا اور قبر کے حوالے سے, اور سب روایات کی روشنی میں, اور کچھ قیامت کا حال. کل کے جو مضمون تھا ہمارا حیا اور شرم کے حوالے سے, کہ یہاں پہ تو یہ لوگ اس طرح سفر اپنا کر رہے ہیں شرم کے ساتھ کہ اب انہیں یہاں پہ شرم آ رہی ہے, یہاں پہ حیا آ رہی ہے, کیونکہ خدا نے رکھی تھی فطرت میں کہ دنیا میں انہیں اسی شرم و حیا کے ساتھ رہنا تھا. تو اب انہیں یہاں جو لوگوں سے شرم و حیا آ رہی ہے, سفر ان کا تکلیف دہ ہو رہا ہے اس شرم کی وجہ سے, اور اس سے بھی زیادہ جو بھی مرحلے ہوں گے وہ ہیں روز محشر, جب قیامت کا سماں ہوگا اور حضرت آدم سے لے کے خاتم تک اور تمام ہمارے معصومین اور اہل بیت اور ہمارے اپنے والدین, عزیز, اولاد, دوست, یعنی ہر کوئی وہاں پہ موجود ہو, اور جب نامہ اعمال سامنے دیا جائے, اس وقت جو ایک کیفیت ہوگی انسان کی, شرم کی, حیا کی, کہ خدا کے احکامات کو نہ ماننے کی اذیت اور تکلیف, وہ ایک الگ وہاں کی جو ہے کیفیت ہے. اچھا, یہاں یہ بتانا بھی بہت ضروری ہے کہ بالکل شفاعت کا وعدہ اہل بیت معصومین نے کیا ہے. برزخ میں کوئی شفاعت کا وعدہ نہیں ہے, کوئی ضعیف روایت کسی کے پاس نہیں ہے کہ عالم برزخ کے حوالے سے کسی معصوم نے یہ کہا ہو کہ ہم وہاں پہ مدد کریں گے. اس حد تک امام معصوم کا فرمان ہے کہ برزخ کی تیاری خود کرنی ہے, روز محشر ہم تمہارے شفیع ہیں. مگر یہ توجہ رہے کہ کسی بھی امام نے, کسی معصوم نے یہ نہیں کہا کہ تم گناہ کرو اور کرتے رہو اور ہم تمہاری بخشش کرائیں گے, کہیں ضعیف روایت نہیں ہے. ایسے گناہ جن کی توبہ کر لی, خدا سے امیدوار ہیں ہم کہ خدا ہمیں بخش دے گا یقیناً, اور ہم دوبارہ وہ گناہ نہیں کر رہے, خدا کے آگے جری نہیں ہو رہے, نافرمان نہیں ہو رہے, وہاں پہ ہماری شفاعت ہے یقیناً ہے 100%. مگر کوئی یہ سوچ کے گناہ کرتے رہے کہ معصومین وہاں بخشوا لیں گے, تو کوئی روایت یہ نہیں ہے کہ کسی معصوم نے یہ کہا ہو کہ تم بے حجاب رہو, تم نماز نہ پڑھو, تم روزے نہ رکھو, تم قطر رحمی کرو اور ہم تمہیں بخشوا لیں گے. ہم اپنے موضوع کو, اپنے سفر کو آگے بڑھاتے ہیں کہ ہم چل رہے ہیں اور ہم دیکھ رہے ہیں کہ شب جمعہ ہے. جیسے دنیا میں ایک شب جمعہ جو ہے ایک محرومین کے حوالے سے ہم اکثر یاد رکھتے تھے, اپنے محرومین کو یاد کرتے تھے, اسی طریقے سے شب جمعہ جو ہے وہاں پہ بھی عالم برزخ میں ہمیں کچھ تحفے تحائف کی صورت میں جو ہے شب جمعہ ہمیں جو ہے توجہ کرائی جا رہی ہے. ہم چل رہے تھے اور دیکھا کہ بہت تحفے, بہت نعمتیں, پھول ہیں, خوشبو ہے, ایک ایسا جو ہے پروٹوکول یعنی ہمیں دیا جا رہا ہے کہ جیسے کوئی وی آئی پی ہو, ہوں پھول بچھائے جا رہے ہوں راستے میں, کوئی رکاوٹ نہ ہو, کوئی تکلیف نہ ہو. تو ہم نے اپنے وہی علم دوست سے پوچھا کہ یہ کیا ماجرا ہے, شب جمعہ ہے, ہمارے یقیناً عزیزوں نے بھی ایک سورہ فاتحہ تو ہمیں یقیناً بھیجی ہوگی, گروپس چلتے ہیں وہاں سے ہمیں ہدیے آئے ہوں گے سپاروں کے, قرآن کے, الحمدللہ. تو ہمارے علم دوست نے بتایا کہ بالکل یہ چیزیں بھی اپنی جگہ موجود ہیں, یہ جو سفر تمہارا آرام دہ یہاں پہ گزرتا ہے, جو تمہیں یہ ہوا کے ٹھنڈے ٹھنڈے جھونکے آتے ہیں, یہ سب جو دنیا سے تمہارے پاس آتا ہے, یہ وہ سب تمہارے لیے نعمتیں ہوتی ہیں. مگر ابھی جو یہ نعمتیں تمہیں حاصل ہو رہی ہیں, یہ جو تم اپنے دائیں اور بائیں دیکھ رہے ہو کہ بہت ہی خوشگوار ماحول ہے, بہت تحفے تحائف روحانی تمہارے لیے موجود ہیں, رزق کا انتظام ہے, پینے کے مشروبات ہیں, اور بہت کچھ یہاں پہ تمہارے لیے موجود ہے, نعمتیں ہی نعمتیں ہیں. تو ہم نے پوچھا کہ یہ किस वजह से हैं। एक तो ये कि चलो दुनिया से हमारे पास आ रहे हैं, मगर क्या ऐसे हमारे आमाल, क्या ऐसी चीज़ या क्या लुत्फ़ करम खुदा हमारे ऊपर है कि ये जो नेमतें हम देख रहे हैं दाएं तरफ भी बाएं तरफ भी। तो कहा ये देखो, ये जो पहाड़ सा नज़र आ रहा है, जो फलों से लधा हुआ एक पहाड़ है, यानी फल हैं और ऐसा बन गया है वो जैसे कि पहाड़ की सूरत अख्तियार कर ली हो, इतनी जो है खुराक और इतनी ग़िज़ा यहाँ पे जो है रिस्क यहाँ पे मौजूद है। तो हमारे इन दोस्त ने बताया कि ये वो पहाड़ है, ये वो नेकियाँ बन गई हैं कि जो तुम दुनिया में तुम्हारी कोई दुआ खुदा किसी मसलहत से कबूल नहीं करता था, वो यहाँ पे सब जमा हो रही थी इस आलम बरज़ख में। वो ग़िज़ा की सूरत में, मेवे की सूरत में तुम्हारे लिए खुदा यहाँ पे जमा कर रहा था जिससे तुम्हारा दिल खुश हो जाए, क्योंकि तुम दुनिया में जब कोई हाजत कबूल नहीं होती थी आमाल करने के बावजूद, हर तरह के वज़ाइफ करने के बावजूद मसलहत खुदाबंदी होती थी तो तुम उस पर सब्र इख्तियार करते थे और खुदा के आगे शुक्र अदा करते थे कि यकीनन खुदा इसमें तेरी ही कोई रज़ा है, तू ही इसको बेहतर समझता है। मौला अली का भी फरमान है कि जब मेरी दुआ कबूल होती है तो मैं खुश होता हूँ और जब कबूल नहीं होती तो ज़्यादा खुश होता हूँ। एग्जैक्टली मुझे इसके अल्फाज याद नहीं है, मफहूम इसी तरह है। मतलब मौला ये बता रहे हैं कि जो खुदा की मर्ज़ी है मैं उस पर ज़्यादा खुश होता हूँ, क्योंकि खुदा हमारे बारे में बेहतर फ़ैसला करने वाला है। तो हमारे इल्म दोस्त ने कहा ये वो तुम्हारी नेकियां खुदा ने इसको बना के तुम्हारे लिए ये रिस्क का इंतज़ाम किया कि जो दुआ तुम्हारी हाजत दुनिया में कबूल नहीं होती थी और तुम अफसरदा दिल होते थे, और जब दिल अफसरदा होता है, दिल टूटता है, तो खुदा उस वक़्त बहुत अपने बंदे के नज़दीक होता है। तुम अफसरदा होते थे, उसका तुम्हें खुदा ने यहाँ समर्द दिया कि तुम्हें यहाँ कैसा महसूस हो रहा है। तो हमने कहा हमारा तो दिल बहुत शाद हो गया, खुश हो गया, इतनी अपने लिए ग़िज़ा की फरवानी कि ये तो हम यहाँ पे और मोमिनों को भी दे सकते हैं, यानी इतना माशाल्लाह ये पहाड़ खड़ा है। और हमारे इन दोस्त ने कहा कि इसमें कोई कमी नहीं आएगी और ये तुम्हारे सफ़र में साथ साथ रहेगा। तो तुम्हें यहाँ पे ये दिलशाद अपना होना पसंद आ रहा है या तुम्हें दुनिया में कोई तुम्हारी हाजत कबूल होती तो वो तुम्हारे नज़दीक पसंदीदा होती? तो हमने कहा कि बिल्कुल यहाँ पे, क्योंकि हमारी मंजिल आखरत है, हमारा सफ़र बरज़ख था, हमारा दिल यहाँ पे शाद हो रहा है। दुनिया में ज़रूर हम अफसरदा हो जाते थे, कभी शैतान का हमला हो जाता था कि तुम्हारी दुआ कबूल नहीं हो रही, खुदा तुमसे नाराज़ है, वो वसवास डालता था। मगर हम दुआओं से, कुरान की तिलावत से, जब कभी दिल अफसरदा होता था कुरान की तिलावत शुरू कर देते थे, हाजत कबूल नहीं हुई, दिल अफसरदा हुआ, शैतान ने हमला शुरू किया कि तुम बड़े गुनहगार हो, तुम्हारे खुदा नहीं सुन रहा, हम फौरन कुरान लेके बैठ जाते थे, फौरन पढ़ते थे, ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलियुल अज़ीम, कोई ताकत नहीं खुदा के सिवा, और ये हमारा विर्द होता था उस मुसीबत और मुश्किल के वक्त में। और खुदा बासानी हमारे दिल में एक सुकून की कैफियत भी लाता था और बासानी उस मुश्किल से निकालता था। हाजत कबूल नहीं होती थी, उसकी जो तकलीफ़ थी वो यकीनन अपनी जगह थी, मगर यहाँ जो हमारा दिल शाद हो रहा है इससे हमें बहुत ज़्यादा खुशी महसूस हो रही है। फिर जब हम अब आगे चलते हैं तो फिर हम देखते हैं किसी तरीके का जो है एक मेवे, इतना मेवा है, इतना मेवा है, और वो जो है एक वो भी पहाड़ किसी शक्ल, एक बाग किसी शक्ल इख्तियार कर गए, यानी इतना वसी और अरीज़, इतना ऊंचा, इतना यानी तहद नज़र हमें नज़र आ रहा है। हमारे इन दोस्त ने कहा कि ये भी तुम्हारे लिए है, जहाँ तक नज़र जा रही है ये सब हरियाली, ये सब मेवाजात, ये फल, ये ग़िज़ा, ये रिस्क सब तुम्हारे लिए है। तो हमने पूछा कि ये किस वजह से? वो तो हमें समझ में आया कि दुआ कबूल नहीं होती थी तो खुदा ने उसका अजर यहाँ पे जमा किया था। खुदा गफूर और रहीम है, देखें कितना, कि अगर उससे मांगा जा रहा है तो कभी वो रद्द नहीं करता, अगर यहाँ नहीं दे रहा तो वहाँ ज़रूर देता है, ऐसा नहीं है कि उसने हमारी दुआ को नहीं सुना, रद्द कर दिया। तो हमारे इन दोस्त ने कहा कि ये जो तुम्हें तहद नज़र सब जो नेमतें नज़र आ रही हैं, और ये तहद नज़र समझ लो जो पहाड़ मेवे और फलों के लदे हुए हैं, और जो ये दरख्त सरसब्ज़ और शादाब है जिनमें मेवे हैं, फल हैं, फ्रूट्स लगे हुए हैं, फूल लगे हुए हैं, तुम्हें हर तरह की जो खुशी दे रहे हैं, ये सब तुम्हारे इस अमल की वजह से कि तुम जब किसी गुनाह पे सच्चे दिल से तौबा करते थे दुनिया में, कि तौबा मतलब कि खुदा से ये वादा और अहद होता था कि अब मैं ये गुनाह नहीं करूँगी, यानी किसी भी एक गुनाह को तुमने पकड़ा कि झूठ, चुगलखोरी, गीबत, बेहिजाबी, نمازوں کو ڈیلے کر یعنی نمازیں قضا کرنا، ڈیلے کر کے پڑھنا، ان کے اوقات کا خیال نہ کرنا، جو بھی مسائل، تم نے کسی ایک چیز کو لازم پکڑا کہ مجھے اب ایک سال تک اس پہ کام کرنا ہے، اس محرم سے، اس فرش اعضاء سے لے کے اگلے فرش اعضاء تک مجھے کسی ایک گناہ کو چھوڑنا ہے لازم، یہی مقصد حسین ہے، تمہارے ذہن میں یہ ہوتا تھا، اور تم نے اس خلوص سے توبہ کرتے تھے کہ تمہیں پھر اس گناہ سے نفرت ہونے لگتی تھی، وہ جو نفرت تمہیں اس گناہ سے ہوتی تھی اور تمہاری سچی جو توبہ تھی، اس کے عوض خدا نے تمہیں یہ سب بخش دیا، یہ سب کچھ تمہارے حوالے ہے، اور جو تمہاری توبہ ہوتی تھی، خدا اتنا غفور و رحیم ہے کہ جتنے گناہ تھے تمہاری سچی توبہ سے، جتنے بھی گناہ تھے، مثال ہم لے لیتے ہیں، 100 تھے، 1000 تھے، 500 تھے، لاکھوں تھے، خدا نے تمہاری سچی توبہ کے عوض ان سارے گناہوں کو نیکیوں میں بدل دیا، یعنی ثواب میں بدل دیا، اللہ اکبر، یعنی ایک ایک گناہ کے بدلے ایک ایک نیکی تمہارے نامہ اعمال میں جاتی رہی، جیسے کہ تم نے نمازیں پڑھیں، جیسے تم نے حج کیے، جیسے تم نے عمرے کیے، زیارتیں کی، ماں باپ کی خدمت کی، صلح رحمی کی، قرآن پہ قرآن ختم کیے، ساری نیکیاں خدا نے لکھ دیں تمہاری ایک سچی توبہ استغفار سے۔ تو بس عالم برزخ میں یہیں تک آج کا سفر، اور اس سے ہم نے یہ پیغام لیا کہ توبہ وہی ہے، استغفار وہی ہے کہ جس کا مطلب یہ ہو کہ آئندہ ہم نہیں کریں گے۔ جب ہم توبہ استغفار کریں تو ذہن میں وہ گناہ ہونا چاہیے کہ ہم کس چیز کی توبہ اور استغفار کر رہے ہیں، اگر اتنی بھی ہم معرفت کر لیں تو یقیناً ہم اس گناہ کو چھوڑ بھی سکیں گے، اپنی آخرت سوار سکیں گے، زمانے کے امام کو، اہل بیت کو، خدا کو راضی کر سکیں گے، اور عالم برزخ میں اپنا سفر سکون کے ساتھ گزار سکیں گے۔